ठीक है। अच्छा उन शुरू कर दी क्लास, क्योंकि शिकायत में गलत शुरू हो गई फिर से नहीं क्या क्लास में मिलना। मैं शिकायत ही कर रहे हूँ तो पता नहीं लगे अभी तक। हाँ वो ठीक है, कहाँ से शुरू करना है ना। इस वक्त रोजे शेष्टा की मलिश बड़ी दिलचस्प होती है, तो बात चलती रहती है ठीक नहीं। अच्छा जी आयत से हिम्मत खासना ठीक है। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإما تخافن من قوم خيانة فأنبذ إليهم على سواء إن الله لا يحب الخائنين ولا يحسبن الذين كفروا سبقوا إنهم لا يعجزون وأعدوا لهم ما استطعتم من قوة ومن رباط الخيل ترهبون به عدو الله وعدوكم وآخرين من دونهم لا تعلمونهم الله يعلمهم وما تنفقوا من شيء في سبيل الله يوفى إليكم وأنتم لا تظلمون وَإِن جَنَهُوا لِلسَّلْمِ فَاجْنَحْ لَهَا وَتَوَكَّلْ عَلَى اللَّهِ إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ وَإِن يُرِيدُوا أَن يَخْدَعُوكَ فَإِنَّ حَسْبَكَ اللَّهُ هُوَ الَّذِي أَيَّدَكَ بِنَصْرِهِ وَبِالْمُؤْمِنِينَ وَأَلَّفَ بَيْنَ قُلُوبِهِمْ لو أنفقت ما في الأرض جميعا ما ألفت بين قلوبهم ولكن الله ألف بينهم إنه عزيز حكيم يا أيها النبي حسبك الله ومن اتبعك من المؤمنين وإما تخافن من قوم خيانة اگر تمہیں کسی قوم سے خیانت کا احتمال ہو یا ایسے آثار ظاہر ہوں کہ تم سمجھو کہ وہ خیانت کر رہے ہیں فَأَمْبِذْ إِلَيْهِمْ عَلَى سَوَاءَ فَأَمْبِذْ ہاں فَأَمْبِذْ إِلَيْهِمْ
عَلَى سَوَاءَ تو ان پر اس عہد کو برابری کے ساتھ پھینک دو۔ یہ مفہوم سمجھنے والا ہے، مراد یہ ہے کہ عہد شکنی واضح نہ ہو لیکن کسی حد تک اس عہد میں ان کے عہد میں کمزوری نظر آئے اور نظر آ رہا ہو کہ وہ اس عہد سے کھسک رہے ہیں اور بعض پہلوؤں سے اس کا حق ادا نہیں کر رہے، ایسی صورت میں یہ حق تمہیں نہیں ہے کہ تم پورا عہد توڑ دو، بلکہ علی سواء جس حد تک وہ عہد کے بعض پہلوؤں سے گریز کر رہے ہیں بین ہی اسی حد تک تمہیں بھی اجازت ہے کہ تم اس ذمہ داری سے بری ذمہ ہو جاؤ، لیکن پورا عہد جب تک یقینی نہ ہو اس وقت تک نہیں ٹوٹے گا، یعنی ان کی خیانت جب تک یقینی نہ ہو جائے۔ اس لیے یہاں خانو کا لفظ نہیں استعمال فرمایا، اما تخافن من قوم خیانتا، اگر تمہیں یقینی طور پر معلوم ہو جائے کہ وہ خیانت، یعنی یقینی طور پر خوف رکھتے ہو، یہ بھی ایک تشریح طلب بات ہے۔ تخافن میں تو نون ثقیلہ ہے، خوف ضرور تمہیں پیدا ہو، اور اما ہے شرط، اور شرط اور یقین دونوں ویسے اکٹھے نہیں چلا کرتے، تو مراد یہ ہے اگر ایسی صورت ہو کہ تمہیں ایسا خوف ہو جس میں یقین غالب ہو، कि वो अहद अहद शिकनी पर तुले बैठे हैं और कुछ अहद शिकनी के आसार जाहिर हो चुके हों, तो जिस हद तक वो आसार जाहिर हों उस हद तक तुम उनके ऊपर बात उल्टा दो, यानी तुम भी उसी हद तक अहद शिकनी से, ना अहद शिकनी तो नहीं करोगे मगर जिम्मेदारी से ओहदा बरा हो जाओगे, जिम्मेदारी से बरी जिम्मा हो जाओगे। इन्नल्लाहा ला युहिब्बुल खाइनीन, खयानत के मुर्तकिब तुमने नहीं होना। बहरहाल ये जो है आखिरी इसका बंद इन्नल्लाहा ला युहिब्बुल खाइनीन, इससे मुराद ये है कि किसी सूरत भी बहाना बनाकर मुखालिफ कौम पर खयानत का इल्ज़ाम लगाते हुए तुम खुद खयानत के मुर्तकिब न बन जाना, क्योंकि अल्लाह ताला खयानत करने वालों से मोहब्बत नहीं फरमाता। वला यहासबन्नल्लज़ीना कफरू सबकू इन्नहुम ला युजज़ून, और वो लोग जो जिन्होंने कुफर किया है वो हरगिज़ ये गुमान न करें कि वो, अंग्रेजी में जो कहते हैं रन अवे विद, वही मुहावरा अरबी में भी है सबकू, कि जो उन्होंने करना था वो कर चुके हैं और ले भागे हैं उस बात को, तो अपने मकसद को हासिल कर गए हैं। सबकू से मुराद ये है कि अपने मकसद को हासिल कर गए हैं। इन्नहुम ला युजज़ून, वो हरगिज आजिज नहीं कर सकेंगे, यानी खुदा ताला के कामों को या उन मोमिनों को जो अल्लाह पर तवक्कुल रखते हुए मामलात को निभा रहे हैं। यहाँ वही पहलू है खयानत वाला ही, कि मख्फी तरीक पर मख्फी हाथ से वो बाद खयानतें करते चले जाते हैं और समझते हैं कि मोमिनों को या पता नहीं चला या उन्होंने जवाबी कार्रवाई उस तरह नहीं की। हालांकि मोमिन नज़र तो रखते हैं, इस खौफ से पूरी जवाबी कार्रवाई नहीं करते कि कहीं वो खयानत के मुर्तकिब ना हो जाएं, और अल्लाह खयानत को पसंद नहीं करता। ऐसी सूरत में बाद दफ़ा दुश्मन समझता है कि हमने धोखा दे दिया है, हम सबकत ले गए, हालांकि धोखा नहीं दिया होता। मोमिन किसी और तवक्कुल की बिना पर, किसी और की रजा की खातिर एहतियात कर रहा होता है। फरमाया जहां तक इस एहतियात की वजह से उनके गालिब आने का ताल्लुक है, ये वहम ही वो दिल से निकाल दें, क्योंकि अल्लाह ताला मोमिनों का वकील है, उनका कफील है, किसी सूरत भी उनको गालिब नहीं आने देगा। وَعَيْدُّ لَهُمْ مَسْتَطَعْتُمْ مِنْ قُوَّةٍ وَمِنْ رِبَاطِ الْخَيْلِ، یہ مضمون اس خیانت والے مضمون سے گہرا تعلق رکھتا ہے، پہلے الگ جگہ بیان ہو چکا ہے، اب اس کی تکرار یہ حکمت رکھتی ہے۔ ترجمہ اس کا یہ ہے، ان کے لیے تیاری کرو جہاں تک تمہیں توفیق ہے، من قوتن مضبوطی کے ساتھ یعنی طاقت میں اضافہ کر کے، وَمِنْ رِبَاطِ الْخَيْلِ اور گھوڑے باندھ کر، تُرْحِبُونَ بِهِ عَدُوَّ اللَّهِ وَعَدُوَّكُمْ، اس ذریعے سے تم اللہ کے دشمن کو ڈراؤ، ڈرا رہے ہو، تُرْحِبُونَ وَعَدُوَّكُمْ اور اپنے دشمن کو ڈرا رہے ہو، وَآخَرِينَ مِن دُونِهِمْ اور ان کے پیچھے جو دوسرے لوگ ہیں ان کو بھی ڈرا رہے ہو۔ مراد یہ ہے کہ عہد کی پابندی پر انحصار نہیں کرنا، ایسے لوگوں سے تمہارا واسطہ ہے جو خائن لوگ ہیں۔ تمہیں جب یہ کہا جاتا ہے کہ عہد کی پابندی کرو تو ہرگز یہ مراد نہیں کہ احتیاطوں سے غافل ہو جاؤ، ایک خائن قوم سے واسطہ ہے، اس لیے اپنی دفاعی تدبیروں کو مضبوط ہی نہ کرو بلکہ اتنا مضبوط کرو کہ دشمن بھی عہد کی پابندی پر پابند مجبور ہو جائے، یعنی اس کو تمہارا خوف رہے، وہ یہ دیکھے کہ یہ طاقتور ہو رہے ہیں اور اپنے خود حفاظتی کے سارے سامان انہوں نے کر لیے ہیں، اس لیے اس کو تمہاری شرافت کی وجہ سے عہد چھیکنے پر مزید جرأت نہ ہو، اور اس وجہ سے کہ تم عہدوں کے پابند ہو اور دیانتدار ہو، وہ تمہاری ان باتوں کا ناجائز فائدہ نہ اٹھا سکیں۔ بس عہد اپنی جگہ اور جنگی تیاری اپنی جگہ، और जंगी तैयारी इस हद तक कि सरहदों पर घोड़े बांधो। रिबातुल खैल में ये मज़मून दाखिल है और पहले भी इस पर भी गुफ्तगू गुजर चुकी है कि जहाँ खतरा है वहाँ तुम्हारी हिफाजती वहाँ हिफाजती सामान दुश्मन को दिखाई देने चाहिए, उनको मालूम हो कि इनकी कोई हद सरहद भी ऐसी नहीं है जो गैर इनके लिहाज से गैर महफूज हो, जिस पर इन्होंने हिफाजती तदाबीर इख्तियार न की हों, ताकि जो जुल्म के ख्यालात हैं उनकी हौसला शिकनी हो और वहम भी उनको ना हो कि हम अचानक हमला करके इनसे कुछ हासिल कर सकते हैं। एक ये मकसद है। दूसरा मकसद इससे पहले जो आयत गुजरी है उससे ताल्लुक रखता है, जिसमें फरमाया था शरीद बहिम मन खलफा हम, शरीद बही मन खलफा हम, शरद बहिम है, शरद बहिम मन खलफा हम, इन पर ऐसी चोट मारो कि पिछले डर जाएं। यानी उसमें चोट मारने में दिल की सख्ती या जुल्म उसका मुहर्रिक नहीं है, बल्कि लोगों को खामखा तकलीफ से बचाने का ख्याल मुहर्रिक है, बिल्कुल बरक्स मज़मून है। अगर चंद को सख्ती से सजा मिल जाए और पिछले बच जाएं तो ये एक एहसान है ना कि सख्ती। तो फरमाया कि ये सिर्फ लड़ाई के दौरान हिकमत अमली नहीं रहना चाहिए रहनी चाहिए बल्कि दिफा के वक्त भी ये हिकमत अमली पेश नज़र रहे कि अगर तुमने सरहदों पर कोई हिफाजत की और मजबूती से नुमाया तौर पर वहाँ हिफाजती इकदाम किए तो वो जो पीछे लोग हैं उन तक भी खबरें पहुँचेंगी और उनके दिल में भी हमले का ख्याल तक पैदा नहीं होगा। बस अमन के मुस्तकम क़याम के लिए खुद हिफाजती की तदाबीर को इख्तियार करना और इस तरीक पर इख्तियार करना कि दुश्मन को दिखाई दे, ये ज़रूरी है। इसीलिए जब कोल्ड वॉर हो रही थी रूस और अमेरिका के दरमियान तो बसाओकात आप मुख्तलिफ रसाइल में वो मज़ामीन पढ़ते होंगे जिनमें बड़ी तफसील के साथ अमेरिका ये बयान करता था कि हमारे अंदर मारने की ये ताकत पैदा हो चुकी है, हमारे अंदर दिफा की ये ताकत पैदा हो चुकी है, और वो बातें जिनको इंसान समझता है कि ये फौजी राज हैं उनको खुले खुले मज़ामीन की सूरत में अखबारात में और मैगजीन्स में शाया किया जाता था। ये जो ये रिबातुल खैल है, सरहदों पर घोड़े बांधे हालांकि वो बीच पीछे हैं लेकिन सरहद पर बांधने से जो ये मकसद था कि किनारे भी महफूज हों और तैयारी दुश्मन को नजर आ जाए, वो मकसद पूरा करने के लिए इस किस्म के मज़ामीन खुद शाया करवाते थे और रूस भी इसके मुकाबले पर इसी तरह अपने रसाइल में अपने अवाम को आगाह करने के लिए बताता था और उससे उनके अवाम तो आगाह होते हों या ना हों लेकिन दूसरे खबरें लेकर फिर अपने अवाम को बताते थे कि रूस की यह तैयारी है। तो फौजी तैयारी का एक पहलू फौजी तैयारी के दिखावे से ताल्लुक रखता है जो अमन के क़याम के लिए ज़रूरी है क्योंकि उससे फिर दुश्मन पर रोब पैदा हो जाता है। फरमाया तुरहिबून भी अदुवल्लाह व अदुवकुम व आखरीन मिन दूनहिम, उनके सिवा और भी हैं जो उससे तुम्हारी इन तैयारियों की वजह से खौफ ज़दा हो जाएंगे और नाहक तुम्हारे खिलाफ फौजी तैयारियां नहीं करेंगे। ला तालमूनहुम, वो लोग ऐसे हैं जिनको तुम्हें इल्म नहीं है, अल्लाह हु यालमुहुम, अल्लाह उनको जानता है, इसलिए जिनका तुम इल्म नहीं तुम समझते हो वो है ही नहीं। हालांकि ऐसे बहुत से लोग हैं जिनको अगर पता चले कि तुम गाफिल हो तो यकीनन तुम्हारे खिलाफ फौजी तैयारियां शुरू कर देंगे। वमा तुनफिकु मिन शैइन फी सबीलिल्लाह युवफ़ा इलैकुम अंतुम ला तुज़लमून, और तुम जो कुछ भी अल्लाह की राह में खर्च करोगे युवफ़ा इलैकुम, वो तुम्हारी तरफ लौटाया जाएगा, वह अंतुम ला तुज़लमून, और तुम ज़रा भर भी जुल्म नहीं किए जाओगे या तुम जुल्म नहीं किए जाओगे। اب یہاں اس مال کے خرچ سے کیا تعلق ہوا؟ اچانک اگر جنگ شروع ہو چکی ہو تو لوگوں کے دل خود بخود خرچ پر کھل جاتے ہیں، اگر تیاریوں کے خرچ ہوں تو اس میں عموماً ایسی تحریص نہیں ہوتی اور اس وقت وہ بوجھ محسوس زیادہ کرتے ہیں۔ جنگ کے دوران تو سب کچھ اپنا، سب لوگ اپنے سب کچھ لٹانے پر تیار ہوتے ہیں، مگر امن کی حالت میں جو جنگی ٹیکس ادا کرنے پڑتے ہیں وہ بہت دور پر معلوم ہوتے ہیں۔ تو یہاں بھی چونکہ نظام کا، اس جنگی نظام کا انحصار چندوں پر تھا اور توئی قربانیوں پر تھا، اس لیے ہو سکتا تھا کہ مسلمان محسوس کرتے کہ لڑائی تو ہو کو نہیں رہی، رباط الخیل ہی نے ہم سے بہت کچھ مطالبے شروع کر دیے ہیں۔ تو فرمایا کہ جو کچھ بھی خدا کی راہ میں تم سے طلب کیا جاتا ہے تم اس کا بوجھ دل پہ محسوس نہ کرو، اللہ کی راہ میں جو تم خرچ کرو گے یوفی الیکم، یہاں اجر کی بات نہیں ہو رہی، دنیاوی طور پر بھی وہ لوٹا دیا جائے گا۔ اور یوفی کا مطلب ہے بھرپور صورت میں، یعنی جتنا تم نے دیا ہے اس سے زیادہ عطا کیا جائے گا، اور یہ وہ وعدہ ہے اللہ تعالیٰ کا جس کو جماعت احمدیہ روز مرہ اپنے حق میں پورا ہوتے دیکھتی ہے، اور مالی قربانی والے اللہ تعالیٰ کو، قربانی والوں کو خدا تعالیٰ کبھی غریب نہیں رہنے دیتا، بلکہ جتنی قربانیاں کرتے ہیں اس سے بہت زیادہ ان کو عطا ہوتا چلا جاتا ہے۔ بس اجر کا معاملہ جو قیامت کے بعد ہے، یعنی اخروی زندگی میں ہوگا، وہ ایک الگ معاملہ ہے۔ روزمرہ کی زندگی میں بھی خدا کی راہ میں مالی قربانی کرنے والے محروم نہیں رہا کرتے، بلکہ ان کی حالت پہلے سے ہمیشہ بہتر ہو جاتی ہے۔ وَإِن جَنَهُ لِلسَّلْمِ فَجْنَ لَهَا وَتَوَكَّلْ عَلَى اللَّهِ، اگر وہ صلح کی طرف جھکیں، فَجْنَ لَهَا، تو بھی صلح کی طرف جھک، وَتَوَكَّلْ عَلَى اللَّهِ، اور اللہ پر توکل کر، اِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمِ، یقیناً وہ بہت سننے والا اور بہت جاننے والا ہے۔ وہیں یریدو یخدعو کا، یہاں صلح کی طرف جھکنے میں کچھ خطرات بھی درپیش ہیں جن کی طرف اشارہ ہے، کہ چونکہ وہ لوگ خائن ہیں، دھوکے باز ہیں، اس لیے صلح کے پردے میں کئی قسم کے دھوکے دے سکتے ہیں، جہاں تک ان نانجانے خوفوں کا تعلق ہے ان کی وجہ سے صلح سے نہ رکنا، ان کی ذمہ داری اللہ پر ہے۔ انہو ہو سمیع العلیم، ہو سمیع العلیم، وہ بہت سننے والا اور جاننے والا ہے، تمہاری دعائیں بھی ہوں گی اور جن خطروں کا تمہیں علم بھی نہیں اس کے علم میں ہوں گے۔ وَإِن يُرِيدُوا أَن يَخْدَعُوكَ فَإِنَّ حَسْبَكَ اللَّهُ، بس اگر تمہیں یہ خطرہ ہو صلح سے کہ وہ تمہیں دھوکہ نہ دے رہے ہوں، اِن يُرِيدُوا، اگر وہ چاہتے ہیں حقیقت میں کہ وہ تجھے دھوکہ دے دیں تو یاد رکھو یقیناً اللہ تعالیٰ تیرے لیے بہت کافی ہے۔ هو الذی ایدک بنصره وبالمؤمنین، ہاں وہی ہے، وہی تو ہے جس نے تیری نصرت فرمائی، وبالمؤمنین، اور مومنوں کے ذریعے بھی تیری مدد کی۔ ایدک بے نصر ہی و بالمومنین، اب یہ دو باتیں ہیں جن کو اچھی طرح سمجھنا ضروری ہے۔ اللہ تعالیٰ نے تیری مدد فرمائی، و بالمومنین، اور مومنوں کے ذریعے بھی، ایدہ کا مطلب ہے مدد کی، بے نصر ہی، اپنی نصرت کے ذریعے، و بالمومنین، اور مومنین کے ذریعے نصرت دے کر بھی، جس کا مطلب یہ ہے کہ جو مومنوں کی کاروائی تھی صرف اسی پر انحصار نہیں تھا، اپنی ذات میں مومنوں کی طاقت اتنی نہیں تھی کہ وہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے مقاصد کو کامیاب کرنے کے لیے کافی ہوتے، یا دشمن دھوکہ دیتا تو مومنوں کی اجتماعی طاقت اس کے مقابلے کے لیے کافی ہوتی۔ فرمایا خدا نے غیب سے تیری نصرت فرمائی اور اس کمی کو پورا کر دیا جو مومنوں کی کمزوری کی وجہ سے ایسے موقع پر تیرے لیے خطرہ بن سکتی تھی. بس توکل اصل اللہ کی نصرت پر ہے, لیکن مومنوں کی مدد ایک ظاہری صورت میں بھی تجھے حاصل ہے. مراد یہ ہے کہ وہ نہ بھی ہوتی تو اللہ کی مدد کافی ہوتی, مگر اللہ تعالیٰ اسی طرح کام کیا کرتا ہے کہ ایک انسانی کوشش کا پردہ بھی درمیان میں رہتا ہے. دنیا یہی سمجھتی ہے کہ انسانی کوشش ہو رہی ہے اور اس کے نتیجے میں ایک چیز حاصل ہو گئی, مگر اگر نصرت کا ہاتھ اٹھ جاتا تو مومنوں کی حقیقت کھل جاتی کہ ان میں کتنی طاقت ہے. تو دونوں باتوں کو الگ الگ بیان کیا, اولیت دی ہے اپنی نصرت کی, وہ بالمومنین, اور مومنوں کے ذریعے بھی تیری مدد فرمائی. وہ الف بین قلوبہم, ایدہ کا بے نصر ہی میں ایک وہ اور بھی مفہوم تھا جو اب ظاہر فرما دیا گیا, الف بین قلوبہم. یہ مومن کبھی بھی ایک مضبوط طاقتور جماعت نہ بن سکتے تھے اگر ان کے دل آپس میں بندھے نہ ہوئے ہوتے جس طرح اب اخوت کے رشتوں میں بندھے ہوئے ہیں. اور عربوں میں ایسے اختلافات رکھنے کا مادہ تھا کہ بات بات پر لڑ پڑتے تھے, بات بات پر ناراض ہو جایا کرتے تھے. بس مومنوں کی جو اپنی حیثیت تھی وہ عرب کے رہنے باشندے ہی تھے, وہی مزاج رکھتے تھے جو عرب رکھا کرتے تھے. تو محض مومنوں پر انحصار ہو نہیں سکتا تھا جب تک ان کی ان فطری کمزوریوں کو خدا تعالیٰ اپنے خاص فضل اور رحم کے ذریعے دور نہ کر دیتا یا ان کا ایسا ازالہ نہ فرماتا کہ یہ لڑنے اور الگ الگ ہو جانے کی بجائے آپس میں ایک دوسرے سے محبت کے رشتوں میں جکڑ دیے جاتے. یہ مضمون ہے جو ایدکا بے نصر ہی میں داخل ہے. وہ کون سی نصرت ہے؟ اور بھی بہت سے ذرائع ہیں. ایک یہ کہ اس لڑنے جھگڑنے والی قوم کو دیکھو کیسا یکجان کر دیا, اور یہ اللہ کی طرف سے نصرت تھی. محمد رسول اللہ میں فی ذاتے ہی اپنے تمام کمالات کے باوجود یہ طاقت نہیں تھی کہ عربوں کو اکٹھا کر دیتے. وہ تو چھوٹی چھوٹی باتوں پر کئی کئی سو سال تک لڑائیاں لڑنے والی قوم تھے. کسی کی بےزتی ہو گئی کسی سردار کی بیوی کی تو دوسری قوم نے اس کے خلاف جہاد لڑائی شروع کر دی, یلغار کر دی, اور واقعتاً کئی کئی سو سال لڑائیاں ہوئی ہیں. کبوتری کے انڈوں تک کے اوپر اختلاف کی وجہ سے لڑائیاں ہو گئی ہیں. تجھے کیا ہوئی تھی وہ لڑائی کبوتری کے انڈے اوپر؟ ہاں جنگ نہیں, جنگ بواس تو نام ہے. کیا اختلاف کیا ہوا تھا انڈے کے اوپر؟ کبوتری نے گھی انڈا دے دیا تھا, یاد ہے آپ کو؟ ہاں, کسی دوسرے کی اونٹنی نے وہ اس پتے کھاتے ہوئے وہ گھونسلے سے وہ انڈا گرا دیا یا گھونسلا گر گیا, اور جس کو اچھا لگ رہا تھا وہ انڈا, جس سردار کی بیوی کو, اس نے اس پر وابیلا شروع کر دیا. بس ایک پرندے کے انڈے کے ضائع ہونے پر ہزار ہاتھ جانے گئیں, بے حد خون بہایا گیا. اور کتنی دیر تک رہی تھی یہ جنگ بواس؟ پورے سو سال. اب دیکھ لیں سو سال یا زائد, ایک تو مجھے 200 سال کی بھی یاد ہے. 100 سال جنگی تھی, 100 سال بھی تھوڑے تو نہیں ایک انڈے کے اوپر. یہ ہے بات, کون لوگ تھے جن میں سے جو مومن بن کے محمد صلی اللہ علیہ وسلم کی غلامی میں آئے, اور پھر ان کی جو کایا پلٹی ہے ایک دوسرے کے اوپر جان نثار کرنے والے ہو گئے. یہ وہ اعجاز ہے جو اللہ کی نصرت کے بغیر ممکن نہیں تھا. چنانچہ فرما رہا ہے آگے آتا ہے, ہاں, وہ الف بین قلوبہم, اللہ ہی ہے جس نے ان کے دلوں کو آپس میں محبت کے رشتوں میں باندھ دیا. لو انفقتا ما فی الارض جمیع ما الفت بین قلوب, اگرچہ عرب کے باشندوں کو روپے پیسے کی بھی بڑی محبت تھی, और जरूरत मंद भी थे. तो माया ये इनके जो अपने अपना मिजाज है अपनी खास इज्जत का और हमीयत का वो ऐसा है कि अगर तू सारी दुनिया की दौलत भी इन पर खर्च कर देता तो इकट्ठे ना हो सकते. क्योंकि गैरत इनकी इतनी तेज थी कि उसके मुकाबले पर हर दूसरी हिज हर दूसरी जरूरत बेमानी हो जाया करती थी. तो ये बहुत बड़ा एजाज है. हमारा सब दुनिया की दौलतें भी तू इन पर खर्च कर देता तो ये इकट्ठे ना हो सकते. अब इसमें एक बहुत अजीम शान जवाब है मुस्तशरिकीन के इतराजात का. ये लुटेरे इकट्ठे हुए थे जंग में, माल गनीमत की तमन्ना में, उसकी हिर्स में ये लोग लड़ाइयां करने के लिए इकट्ठे हो गए थे. अल्लाह फरमा रहा है कि तुम बड़े ऐसे मोतरज बड़े बेवकूफ और गधे हैं, उनको अरबों की फितरत का ही पता नहीं. माल से प्यार होगा मगर जाती हमीयत और गैरत इतनी ज्यादा सख्त थी और इतनी सरबुलंद थी कि कोई दुनिया का माल कोई हिर्स उस सर को झुका नहीं सकती थी. बस जो कुछ वाकया हुआ है ये एजाज हुआ है और महज अल्लाह ताला की खास नुसरत की वजह से और तसल्लुक की वजह से ऐसा हुआ. इन्नहु अजीजुन हकीम, वो गालिब बुजुर्गी वाला और हिकमत वाला है. या अय्युहन नबी हस्बुकल्लाह वमन इत्तबअक मिनल मोमिनीन. बस इस तफसील के बाद किस किस्म के लोग ये बन चुके हैं. तो मैं ऐ नबी तेरे लिए अल्लाह और जो मोमिनों में से तेरे पीछे चल रहे हैं वो बहुत काफी हैं. अब इस ताकत को दुनिया की कोई ताकत मगलूब नहीं कर सकती, आजिज नहीं कर सकती. या अय्युहन नबी हर्रिजिल मोमिनीन अलल क़िताल. यहां से पढ़ना है. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها النبي يحرض المؤمنين على القتال إن يكن منكم 20 صابرون يغلبوا 200 وإن يكن منكم 100 يغلبوا 1000 من الذين كفروا بأنهم قوم لا يفقهون الآن خفف الله عنكم وعلم أن فيكم ضعفا فإن يكن منكم 100 صابرة يغلبوا 200 وإن يكن منكم 1000 يغلبوا 2000 بإذن الله والله مع الصابرين ما كان لنبي أن يكون له أسرى حتى يثخن في الأرض تريدون عرض الدنيا والله يريد الآخرة والله عزيز حكيم لولا كتاب من الله سبق لمسكم فيما أخذتم عذاب عظيم فكلوا مما غنمتم حلالا طيبا واتقوا الله ان الله غفور رحيم يا ايها النبي قل لمن في ايديكم من الاسرى ان يعلم الله في قلوبكم خيرا يؤتكم خيرا مما اخذ منكم ويغفر لكم والله غفور رحيم وان يريدوا خيانتك فقد خانوا الله من قبل فأمكن منهم والله عليم حكيم إن الذين آمنوا وهاجروا وجاهدوا بأموالهم وأنفسهم في سبيل الله والذين آووا ونصروا أولئك بعضهم أولياء بعض والذين آمنوا ولم يهاجروا ما لكم من ولايتهم من شيء حتى يهاجروا وإن استنصروكم في الدين فعليكم النصر إلا على قوم بينكم وبينهم ميثاق والله بما تعملون بصير والذين كفروا بعضهم أولياء بعض وَإِلَّا تَفْعَلُوا تَكُنْ فِتْنَةٌ فِي الْأَرْضِ وَفَسَادٌ كَبِيرٌ والذين آمنوا وهاجروا وجاهدوا في سبيل الله والذين آووا ونصروا أولئك هم المؤمنون حقا لهم مغفرة ورزق كريم والذين آمنوا من بعد وهاجروا وجاهدوا معكم فأولئك منكم وأولو الأرحام بعضهم أولى ببعض في كتاب الله إن الله بكل شيء عليم. اے نبی حرض المؤمنین علی القتال، مومنوں کو قتال کی تحریض کرتا رہے ترغیب دیتا رہے، اس سے بھی پتہ چلتا ہے کہ وہ مومن جس حالت میں تبدیل ہو چکے تھے ان میں اب از خود جنگجوئی کا مادہ نہیں رہا تھا، اور یہ ہم نے بھی مشاہدہ کیا ہے کہ احمدی ہونے کے بعد وہ لوگ جو پہلے لڑاکا بھی ہوں ان کی حالت بدل جاتی ہے اور وہ امن پسندی کی طرف مائل ہو جاتے ہیں اور اعتراض کرتے ہیں لڑائی جھگڑوں سے اور فسادات سے، الا ماشاء اللہ وہ ہر قوم میں استثناء موجود ہیں. تو ان کی تو کایا پلٹ گئی تھی، وہ جب ایک ہوئے ہیں تو کسی ایک طرف سے ان کی طاقتوں نے کسی دوسری طرف رخ بدلا ہے، اور وہ جو ایک دوسرے سے جنگ و جدال کی کیفیت تھی وہ ہٹی ہے تو ایک ہوئے ہیں، ورنہ بیک وقت یہ دونوں باتیں نہیں رہ سکتی. تو ایک نفسیاتی مسئلہ ہے کہ وہ لوگ جو آپس میں ہر وقت لڑتے رہے ہیں وہ ذرا ذرا سی بات پر مشتعل ہو جاتے ہیں، اور جب وہ محبت کرنے لگ جاتے ہیں تو اشتعال کی بجائے محبت میں اور باہمی تعاون میں اور مغفرت میں ان کو مزہ ملتا ہے، تو اس طرح وہ جنگجو نہیں رہتے. اس لیے فرمایا کہ ضرورت تو ابھی جنگوں کی ہے اور یہ لوگ تو بالکل تبدیل ہو چکے ہیں، تیری محبت کے رشتوں میں اور آپس کی محبت کے رشتوں میں باندھے گئے ہیں، بس ان کو یاد دلاتا رہے کہ ان کو لڑائیاں بھی درپیش ہوں گی اور دشمن نے ان پہ حملے بھی کرنے ہیں، اس لیے اس کے لیے ان کو تیاری کرنی چاہیے. اِن یکم منکم عشرون صابرون یغلبوا مئتین، اور جو صبر کا مضمون ہے اس کا بھی اس بات سے بہت گہرا تعلق ہے کہ انسان مشتعل ہونے والا نہ ہو. جو شخص چھوٹی چھوٹی باتوں پہ مشتعل ہو کر ہمہ وقت لڑائی پر تیار رہتا ہے وہ صابر نہیں ہو سکتا، اور جو صابر نہ ہو اس کو حقیقی طاقت نصیب نہیں ہوتی. عارضی طور پر ہنگامہ آرائی کی طاقت تو ہوتی ہے، لیکن مشکلات پر اور سخت جنگوں میں صبر کرنے کی استطاعت نہیں ہوتی، یعنی مقابلہ جم کر مقابلہ کرنے کی طاقت نہیں رہتی اگر صابر نہ ہو. تو فرمایا کہ مومن باوجود اس کمزوری کے کہ ہم کہہ رہے ہیں تو ان کو اس قتال پر آمادہ کرتا رہے، ہیں مضبوط اور ان کی مضبوطی کا انحصار ان کے صبر پر ہے. چنانچہ فرماتا ہے اِن یکم منکم عشرون صابرون یغلبوا مئتین، باوجود اس حالت کے کہ طبیعت میں لڑائی کی طرف میلان نہیں رہا پھر بھی ان کے اندر صلاحیتیں موجود ہیں اور صبر نے ان کو خاص طاقت عطا فرما دی ہے. بس آج یہ فیصلہ ہے کہ اگر تم میں سے 20 ہوں جو صبر کرنے والے ہوں تو وہ 200 پر غالب آ جائیں گے. نہ چلیں، ہاں ٹھیک ہے، اِن یکم منکم عشرون صابرون یغلبوا مئتین، وہ 200 پر غالب آ جائیں گے. میں اس لیے ذرا سا جھجکا تھا، یہ بعد میں ہونا ہے لیکن خبر پہلے آ گئی ہے، پہلے ایک اور دو کی نسبت شروع میں ہے لیکن آئندہ کی پیشگوئی ہے. ایک ایسا، یوں کہنا چاہیے، ایسا وقت آئے گا کہ وہ لوگ جو 20 ہوں تم میں سے یعنی مومنوں میں سے اور صبر کرنے والے ہوں وہ 200 پر غالب آنے کی طاقت رکھیں گے، وَإِن يَكُم مِنْكُم مِئَةٌ يَغْلِبُوا أَلْفًا, اور اگر تم میں سے 100 ہوں یعنی وہی صبر کرنے والے تو وہ 1000 پر غالب آنے کی طاقت رکھیں گے. من الذین کفروا, ان لوگوں میں سے جنہوں نے کفر کیا ہے. بِأَنَّهُمْ قَوْمٌ لَا يَفْقَهُونَ, اس لیے کہ وہ یہ وہ قوم ہے یعنی کافروں کی جو سمجھ نہیں رکھتی, جو گہرے حقائق کو سمجھتے نہیں. یفقہون سے مراد صرف مذہب کی بات نہیں ہو رہی بلکہ اسلام نے جو عقلوں کو روشن فرمایا تھا اور انسانی فطرت کے گہرے راز عطا کیے تھے, ان سے محرومی کے نتیجے میں یہ تعداد میں زیادہ ہونے کے باوجود اپنی طاقت سے پورا فائدہ نہیں اٹھا سکتے. وہ کون سے راز ہیں جو پہلے کھول چکے ہیں اللہ تعالیٰ؟ لڑنا نہیں آپس میں, ایک جان ہو کے رہنا ہے. جن عربوں سے نکل کے آئے تھے ان میں تو بہت اختلافات موجود تھے اور بات بات پر الگ الگ سرداریاں قائم ہو جاتی تھیں. اکٹھے بھی ہوتے تھے تو اختلافات اندر رہتے تھے, صبر کی عادت نہیں تھی. تو ان باتوں کو یہ سمجھتے نہیں کہ ان کے خمیر میں ناکامی کا, ان کی ذات میں, ان کی نوعیت میں ناکامی کا خمیر پڑا ہوا ہے. یہ وہ غلبے والی طاقتیں رکھتے ہی نہیں ہیں. بس ان بنیادی باتوں سے جو خدا نے سمجھائی ہیں, لا علمی کی نتیجے میں لا یفقہون, ان باتوں کو نہیں سمجھتے. یہ وعدہ فرمانے کے بعد فرمایا الان خفف اللہ عنکم وعلم ان فیکم ضعفا, اب اللہ تعالیٰ نے سر دست تم سے تخفیف کر دی ہے. وَعَلِمَ أَنَّ فِيكُمْ ضَعْفًا, اور اللہ جانتا ہے کہ تم میں ضعف ہے, کمزوری ہے. فَإِن يَكُم مِنْكُم مِئَةٌ, پس سر دست یہ اصول ہوگا کہ اگر تم میں سے مِئَةٌ 100 صَابِرَةٌ صبر کرنے والے ہوں گے, یغلبو مِئَتَيْن, وہ 200 پر غالب آ جائیں گے. وَإِن يَكُم مِنْكُم أَلْفٌ, اور اگر تم میں سے 1000 ہوں گے, یغلبو الفین, وہ 2000 پر غالب آ جائیں گے. بِإِذْنِ اللَّهِ, اللہ کے حکم سے. اب یہاں ان دو آیات کے آپس کے تقابلی جائزہ میں بعض دلچسپ باتیں سامنے آتی ہیں جو پیش نظر رہنی چاہیے. پہلی دفعہ 20 کو 200 پر غالب کہنے کا, غالب آنے کی خوشخبری دی تھی, 10 کو 100 پر نہیں. اس میں گہری حکمت ہے. تعداد کو اگر کم تعداد کو اگر زیادہ تعداد پر غالب آنے کی طاقت ہو تو یہ مطلب نہیں کہ اس کو جتنا کم کرتے چلے جاؤ وہ طاقت اسی طرح رہے گی. اگر 10 لوگ 100 پر غالب آ سکتے ہوں تو غلط ہے کہ ایک آدمی 10 پر غالب آ جائے گا. جب وہ بکھر جائیں گے ایک ایک کر کے تو بعض دفعہ 2 پر بھی غالب نہیں آ سکتے. تو خدا تعالیٰ کا کلام ہے بہت پر حکمت, اور مثالیں بھی ایسی دے رہا ہے جو بعین ہی صادق آنے والی ہیں اور سچی ثابت ہونے والی ہیں, کوئی فرضی باتیں نہیں بنائی جا رہی. اس لیے جو جب روب پیدا ہو جائے تو پھر تھوڑی جماعت بھی بڑی جماعت پر غالب آ جائے کرتی ہے. جب ابھی روب نہ قائم ہوا ہو تو پھر تھوڑی جماعت اتنا بڑا غلبہ حاصل نہیں کر سکتی. یعنی 1 اور 10 اور 1 اور 2 کی بحث نہیں کر رہا میں, 20 اور 100 کی بات کر رہا ہوں. جہاں بڑے غلبے کا وعدہ ہے وہاں 20 سے بات شروع کی ہے کہ 20 بھی 200 پر غالب آ جائیں گے. جہاں تھوڑے غلبے کی بات ہے وہاں 100 سے بات شروع کی ہے کہ 100 تم میں سے 200 پر غالب آ جائیں گے. تو جتنی کمزوری ہو اتنا ہی ابتدائی تعداد کا زیادہ ہونا ضروری ہوا کرتا ہے, ورنہ ایک جماعت میں اگر کمزوری ہو تو بہت تھوڑی تعداد وہ کام نہیں کر کے دکھا سکتی جو وہی کمزور جماعت نسبتاً زیادہ تعداد میں اکٹھی ہو تو کر کے دکھا سکتی ہے. एक बात तो ये काबिल जिक्र थी जो बहुत ही अहम है, दूसरी बात यह है कि जिस वक्त मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर यह आयात नाजिल हुई हैं, वो सहाबा जिनके मुतलिक ये आयात नाजिल हुई हैं वो ईमान में भी आने वालों से बहुत ज़्यादा कवी थे और वफा और खुलूस में भी बहुत ज़्यादा कवी थे, आपस में मोहब्बत के रिश्तों के लिहाज से भी बहुत ज़्यादा कवी थे। तो अल आना ज़ाफ का क्या मतलब है? अभी तुम में खुदा ताला कमज़ोरी देख रहा है, इसलिए इस कमज़ोरी से मुराद और किस्म की कमज़ोरियाँ हैं। वो कमज़ोरियाँ हैं अव्वल तो नहायत सख्त मशक्क़त के और गुरबत के हालात जिनमें से इनको गुजरना पड़ रहा था, कुछ कामयाबियों के बाद हथियार भी आला से आला नसीब हो जाने थे, घोड़े और ऊंट और दूसरे ज़राए हमद रफ़ भी मैसर आ जाते, और इलावाजी जिस जान बनती ताकत पैदा होती, वो लोग जो फाका कश हों उनके अंदर ज़ाहरी जिस्मानी कमज़ोरियाँ होती हैं, और जो गरीब हों उनके अंदर आला हथियार और घोड़े लेने की भी ताकत नहीं होती। फिर उनके साथ फौज में हर किस्म के आदमी शामिल नहीं हो सकते, मसलन कुरान करीम में आता है कि उससे अपनी जाने को नजराना लेकर आते हैं, हमें भी भेजो जहाज में, और तू उनसे कह देता है कि मेरे पास सवारियां नहीं हैं, मैं तुम्हें शामिल नहीं कर सकता, रोते हुए वापस जाते हैं। ये जो मजमून है ये कमज़ोरी ईमान की नहीं बल्कि ईमान का गैर मामूली वफूर है, उसके बावजूद कमज़ोरी है। इसलिए वो ईमान है जो रफ्ता रफ्ता इन कमज़ोरियों पर ग़ालिब आना था, और इतना कभी ईमान है कि इन कमज़ोरियों के बावजूद भी ये नहीं फरमाया कि बराबर एक एक की लड़ाई होगी, तुम फरमाया तुम फिर भी सलाहियत रखते हो, इंतहाई कमज़ोर हालात के बावजूद तुम में ताकत है कि एक से एक दो पर गालिब आ जाए, यानी सौ अगर हो, एक से मुराद ये है कि सौ की इकाई 200 की तादाद पर गालिब आ जाएगी। अब एक और बात है, अल आना खफ्फ अल्लाह अनकुम, अल्लाह ने तख़फ़ीफ़ फरमा दी है, ये बहुत अहम और गहरा मजमून है। मुराद ये है कि अगर खुदा के ने अपने इख्तियार में ने ये सारी बातें रखी होती कि कितने कितने से लड़ें, तो जब खुदा कह रहा है कि तुम में दो से बढ़कर फिलहाल ताकत नहीं है, तो अगर वो हज़ार हमलावर हो जाएं और तुम सिर्फ 100 हो तो फिर क्या करोगे? और वो ताकत रखते थे, शुरू में उनकी नस्बत ज़्यादा थी, जो जो इस्लाम ने तरक्की की तनासब इस्लाम के हक में होता चला गया। तो खफफा का मतलब है जिसने ये ऐलान किया है उसने तुमसे वो बोझ उठा लिया है और हल्का कर दिया है, तुम बेफिक्र रहो, जितनी तुम्हें ताकत है उससे ज्यादा का मुकाबला नहीं करवाएगा, और अगर करवाएगा तो खुदा जिम्मेदार है। चुनाचे इसके बाद पहली जंग जो हुई है वो जंग बदर की हुई है, वो एक और दो की नस्बत से कुछ मामला आगे बढ़ चुका था, और तभी अल्लाह ताला ने फरमाया कि मैंने फरिश्ते उतारे और ख़ास मदद की और उन पर रोब डाला और कंकरियां जो थीं वो आंधी बन गईं। तो ताकत के लिहाज से वो एक और दो की ताकत तो रखते थे क्योंकि खुदा ने तख़फ़ीफ़ फरमाई थी, और उस तख़फ़ीफ़ की नस्बत से कुछ ज़ायद हमलावर हो गए थे, इसलिए अल्लाह ताला ने अपने हाथ में मामला ले लिया। तो ये ऐसा कलाम है जिसके साथ आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम और कुरान करीम की सदाकत पर ईमान भी बढ़ता जाता है, और इस मज़मून को समझने के बाद दुश्मनों को जो एतराज़ हैं बिल्कुल बेहुदा और लगव और बेहकीकत दिखाई देते हैं। अव्वल इनको लड़ने का कोई शौक नहीं रहा था, तहरीस करनी पड़ती थी, फिर वो कौम कैसे लड़ाई पर जुरत करे जो जानती है कि कमज़ोर है और जिस पर ईमान है वो फतवा भी दे रहा है अभी तुम काफ़ी कमज़ोर हो, और फिर साथ ही ये भी बताओ कि कमज़ोरी के बावजूद तुम्हें दुगनों से भी ज्यादा दुगनों से तो लड़ने का मौका अभी भी मिल सकता है, तुम्हारी मैक्सिमम ताकत इस वक्त सब चीज़ों को कैलकुलेट किया जाए तो दो दो इस 100 के मुकाबले पर 200 का इकमाल मौजूद है, इसके लिए तैयार रहो। तो ये तो बज़ाहिर दिल हिला देने वाली बातें हैं। इन ऐसे लोगों को माल की खातिर कैसे जरूरत हो सकती है हमले करने की? और जब वैसे ही माल से मोहब्बत उनमें इस हद तक नहीं थी कि अपनी गैरतों को उस पर कुर्बान कर देते। बहरहाल ये सारी बातें मैं पहले बयान कर चुका हूं, यहां ये याद रखें कि दफन से मुराद वक्ती हालात की जिस्मानी और अमवाल की कमजोरी है, ना कि और किसी किस्म की कमजोरी। और ये वादा फिर खुदा ने हमेशा पूरा फरमाया है, जब तक मुसलमानों में गैर मामूली ताकत नहीं आ गई जिसका रोब से ताल्लुक था, उस वक्त तक इनकी मुठभेड़ भी कमोबेश इसी निस्बत से होती रही। और रफ्ता रफ्ता इजाफा होता चला गया दुश्मन की तादाद में हमलावरों के लिहाज से, और ये निस्बत बदलती गई है। ये सारा एक तरतीब दिया हुआ मामला है। जंगे ओहद में ये निस्बत दुश्मन के हक में और बढ़ गई थी, क्यों जी? कितनी तादाद थी? 700 मुसलमानों की थी और 3000, तो 21 24 28 एक और 4 की हो चुकी थी, मैं ये बता रहा हूं। और जंग अहज़ाब में 1 और 10 की तकरीबन बन गई थी। तो इस्लामी जंगों का जो हज़रत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में शुरू हुई और आपकी जिंदगी तक रही, आप ये देखेंगे कि ये तदरीजन बढ़ता हुआ तनासुब है इस रंग में कि दुश्मन को मुकाबले के वक्त रफ्ता रफ्ता तनासुब में फौकियत हासिल होती गई और मोमिनों को उसके मुकाबले पर तनासुब में नुकसान होता रहा। और नतीजा हर सूरत में बिल आखिर मोमिनों की फतह पर हुआ और दुश्मन नाकाम नहीं कर सका। जो कुरान करीम ने नतीजा निकाला था यह नहीं था कि हर जंग में जरूर तुम उनको बर्बाद कर दोगे, नतीजा यह है कि जो कुछ भी वो कर लें लायोजिदून, वो आजिज नहीं कर सकेंगे। और रफ्ता रफ्ता इस्लाम ही गालिब आता चला जाएगा, इस राह में वो कोई रुकावट खड़ी नहीं कर सकते। वल्लाहु मा साबिरीन, और आखिर पर याद दिला दिया कि अल्लाह सब्र करने वालों के साथ होता है, सब्र का दामन नहीं छोड़ना। मा काना लिनबीयिन अन यकून लहू असरा हत्ता युस्कन फिल अर्द, और जहां तक जंगी कैदियों की हिर्स है उस पहलू को भी खुदा ताला ने इजाला फरमा दिया। फरमाया तुम्हारी रोजमर्रा की जो चपकलिशें होती रहेंगी उनके नतीजे में कोई हाथ आए तो जंगी कैदी नहीं है खुदा के नजदीक, इसलिए नबी को के लिए को जेब नहीं देता कि जब तक ऐसी लड़ाई न लड़े जिससे जमीन में खून बहा दिया गया ये कहा जा सकता हो, उस वक्त तक वो किसी को कैदी बना ले। तो आजादी इंसान की कैसी अजीम हिफाजत फरमाई गई है, और मोमिनों से ये इल्ज़ाम भी दूर फरमा दिया कि वो गुलाम बनाने की खातिर पकड़ने की खातिर वो छोटी छोटी बातों में लड़ पड़ते थे, लड़ते किसी गरज से भी हों उनको गुलाम बनाने की इजाज़त नहीं थी जब तक के भरपूर लड़ाई का मौका पेश ना हो, मौका पेश ना आए। तुरीदून अरद दुनिया वल्लाहु युरीदुल आखिरा, इन बातों में दुनिया की फवायद तुम्हारे पेश नजर रहते हैं, तभी बात है। जिनकी लड़ाइयां हुई हों खा 10 की 20 से हुई हो, वो समझते हैं कि हमने लड़ाई की है और अब हमारे हाथ कुछ हाथ आया तो हमारा होना चाहिए, ये इंसानी फितरत की बात है। मगर अल्लाह ताला फरमाता है वल्लाहु युरीदुल आखिरा, अल्लाह को आखिरत अजीज है, यानी तुम्हारी आखिरी भलाई। अगर छोटी छोटी चपकलिशों से तुमने गुलाम बनाने शुरू किए तो इस्लाम के आला मकासद को नुकसान पहुंचेगा। इसलिए अल्लाह ताला इन आर्जी फायदों से तुम्हें महरूम करता है। वल्लाहु अज़ीज़ुन हकीम, और अल्लाह गालिब बुजुर्गी वाला और हिकमत वाला है। लौला किताबु मिनल्लाह सबका लमस्सकुम फीमा अख़ज़्तुम अज़ाबुन अज़ीम, अगर अल्लाह ताला की तरफ से ये बात तयशुदा ना होती, किताबुन का मतलब है ये तकदीर ना लिखी हुई होती। सबक और ये पहले फैसला गुजर ना चुका होता, और ये पहले ही गुजर चुका है कि वो आज गालिब नहीं आएंगे, तुमने बारह गालिब आना है। अगर ये तकदीर खुदा ताला ने पहले ही से ना लिख रखी होती कि मोहम्मद रसूलुल्लाह और उनके साथी हर तौर हर सूरत में गालिब आएंगे, तो बाद तुमसे जो कमजोरियां पैदा हो, तुम में से कमजोरियां पैदा हो जाती हैं, उनके नतीजे में तुम्हें बहुत बड़ा अजाब पहुंच सकता था, और आइंदा होने वाली जंगों के वक्त जो भी मुसलमानों से बाज़ दफ़ा गलतियां हुई हैं, इनफरादी हों या छोटी छोटी जमातों से, उनके मुतल्लिक पेशगोई मौजूद थी या अब यहाँ मौजूद है इस सूरत में कि ऐसी बातें हो सकती हैं नेक मुखलिस लोगों से भी, उनमें से बाज़ कुछ ऐसी गलतियां करें जो सारी कौम के लिए अजाब का मुझे बन जाए, और तुम ऐसे करते रहे हो और करते रहोगे। वजह यह थी कि मुसलमानों में हर किस्म के ईमान के लोग भी शामिल थे, हर किस्म के अकल और फहम के लोग भी शामिल थे जिनकी अभी पूरी तरबियत नहीं हुई थी। बाज इस नीयत से खत लिखते थे मक्के वालों को, अपने दोस्तों को, कि देखो फलां बात यूं हो जाए तो तुम बच के रहना, गोया कि हमारी लड़ाई का हमारा नीयत है, हमारा ये इरादा है। ये पूरी बात ना भी खोलते हो अपने दोस्तों को तंबीह की खातिर कि तुम दुश्मन के साथ ना निकलना, कुछ होने वाला है, इस किस्म के इशारे किया करते थे। और खुदा ताला ने ये तकदीर तयशुदा तकदीर लिख रखी थी कि इन बातों के बावजूद इस्लाम के गलबे की राह में कोई चीज़ हायल नहीं होगी, इसलिए पकड़े जाते थे ऐसे लोग, उनकी तहरीरें पकड़ी जाती थीं, या बाज़ सूरतों में जो इतना नुकसान पहुंच सकता था वो नहीं पहुंचा। जंग उहद में भी इसकी मिसाल हुई है, सामने आई है, जंग हुनैन में भी इसकी मिसाल सामने आई। तो ये असूली मुस्तकबिल की पेशगोई है जिसका जिक्र चल रहा है कि ये तो खुदा ने तकदीर लिख ली है, इसलिए अगर तुम कुछ कर भी दो ऐसी बात कि जिससे आम दुनिया के हालात में तुम्हें नुकसान पहुंचना चाहिए और इस्लाम को नाकाम हो जाना चाहिए, फिर भी इस्लाम नाकाम नहीं होगा। ये वो ऐसे पहलू हैं जिनको मशरकी मुस्तशरकीन के सामने एक बहुत मौसर जवाब के तौर पर पेश किया जा सकता है। जहाँ तक मेरा इलम है अब तक इस मज़मून पर इस नहज से उनको जवाब नहीं दिया गया कि तुम ये क्यों नहीं देखते कि बारहा मुकाबलों के वक्त मुसलमानों ही से ऐसी गलतियां सरजद होती रही हैं जिनके नतीजे में अगर खुदा की तकदीर ख़ास काम ना करती तो इस्लाम मिट चुका होता, और इस चीज़ को महसूस भी किया है इन लोगों ने। चुनाचे जंगे उहद पर तबसरा करते हुए बाज़ शदीद मुआनदीन ने बड़ी हसरत से कहा है कि मुसलमान तो ऐसी गलती कर बैठे थे कि बिट जाना था उन्होंने, अरब बेवकूफ़ों ने मक्के वालों ने क्यों ऐसा ना किया, क्यों पलट नहीं पड़े, क्यों आखिर वक्त तक उनको हलाक करने के बाद रुखसत ना हुए। फिर जब मुसलमानों ने पैरवी की है बाद में कमजोरी की हालत में जख्मों के साथ, तो फिर भी वो मक्के के सरदारों को की मत मारी गई अल्लाह की तरफ से, उनके मखबूतुल हवास कर दिया अल्लाह ने, वरना दुनियावी तदबीर के लिहाज से वो बेहतरीन मौका था कि वो पलट कर उन पर झपटते, और उनके लिए भागने की भी कोई जगह नहीं थी क्योंकि मदीने तक फिर उनकी पुष्ट पनाही पर कुछ नहीं था और मदीना 3 दिन के फासले पर था। तो ये बातें हैं जिनकी तरफ खुदा यहाँ जिक्र फरमा रहा है जिनका, और जिनके नुक्ते नगाह से मुस्तशरफीन के मुँह इस तरह बंद नहीं किए गए जिस तरह इस आयत से ताकत लेकर जवाब देने वाले मुंह बंद कर सकते थे। ये पहलू भी देखो غلطیاں کتنی ہوئی ہیں, اور عام دنیاوی حالات میں ان غلطیوں کے نتیجے میں اسلام کبھی کبھی مٹ چکا ہوتا, آغاز ہی میں ختم ہو جاتا, مگر دیکھو خدا کا وعدہ کس شان سے پورا ہوا ہے. کتبہ پہلے کی جو بات ہے, یہ تقدیر ہو چکی تھی, لولا کتاب من اللہ سبق لمسکم فیما اخذتم عذاب عظیم فکلوا مما غنمتم حلالا طیبا. اس میں ہمارے جو مفسرین ہیں وہ قرآن کریم کی وسیع عظیم پیشگوئیوں کو محدود کرنے کا کافی شوق رکھتے ہیں. وہ شان نزول میں جا کے کہہ دیتے ہیں کہ فلاں غلطی تھی, اس سے ان کو عذاب پہنچ جانا تھا. یہ بحث نہیں ہے, ایک اصولی فیصلہ ہے, ایک اصولی تقدیر ہے جو جاری ہو رہی ہے. فَكُلُوا مِمَّا غَنِمْتُمْ حَلَالًا طَيِّبًا, پس کھاؤ اس میں سے جو تم نے, جو تمہیں مال غنیمت کے طور پر حاصل ہوا ہو, حلالًا طَيِّبًا, حلال جانتے ہوئے اسے اور طیب سمجھتے ہوئے, یعنی اس میں کسی ناپاک چال کا دخل نہ ہو, ضرورت سے زیادہ مال ہتھیانے کے لیے کوئی نہ جھوٹ بولا گیا ہو نہ اور کوئی شرارت ہو, اور وہ حلال ہے. یہاں صرف حلال سے مراد یہ نہیں ہے کہ جب وہ مال غنیمت لوگے تو کچھ سور بھی آئیں گے وہ نہ کھا لینا, مال غنیمت تو عموماً جنگ کے میدان میں آیا کرتا ہے. یہاں کھانے سے مراد استعمال ہے, کھانے سے مراد اپنے زیر استعمال لاؤ, اس میں ہتھیار بھی تھے دوسری چیزیں بھی تھیں. تو جو شرط ہے حلالاً طیبہ کی, یہ زیر استعمال چیزوں میں بھی آ جاتی ہے. وَاتَّقُوا اللَّهَ, اور اللہ کا تقوی اختیار کرو, ان اللہ غفور رحیم, یقین اللہ تعالیٰ بہت بخشنے والا اور بار بار رحم فرمانے والا ہے. یہاں یہ لوگ مفسرین جو میں نے اشارہ کیا اس قسم کی باتیں لکھ دیتے ہیں کہ خدا تعالیٰ کی طرف سے اجازت نہیں تھی کہ قیدیوں کو فدیہ دے کر چھوڑ دو, مگر نعوذ باللہ من ذالک, رسول اللہ علیہ وسلم نے جنگ بدر میں ایسا کیا, تو اس کی طرف بھی اشارہ ہے. بعض اور اس طرح کے اشارے ہیں تقسیم اموال میں یا ان باتوں میں, تو ان سب باتوں کو اللہ رد فرما رہا ہے, ایسی ہرگز کوئی بات نہیں ہے. مومنوں سے بعض غلطیاں ہوئیں, نعوذ باللہ من ذالک, رسول اللہ علیہ وسلم کبھی کسی ایسی غلطی میں شریک نہیں تھے, اور حلال طیب کے سوا آپ کے ذہن میں کوئی چیز آ ہی نہیں سکتی تھی, ناممکن تھا. بس حلال طیبہ میں یہاں بعد میں تقسیم کے وقت جو روش ہے اس کی طرف اشارہ ہے, اس وقت اپنے نفس کی خاطر ناجائز ذرائع نہ استعمال کرنا, اور جو کچھ میسر آئے خدا کی طرف سے حلال ہو اور پاکیزہ طریق پر ہو اسے بے شک استعمال کرو. ان اللہ غفور الرحیم, بتق اللہ, اللہ کا تقوی اختیار کرو, ان اللہ غفور الرحیم, یقین اللہ تعالیٰ بہت بخشنے والا اور بہت مہربان ہے, بار بار رحم فرمانے والا ہے. اے نبی, قل لمن فی ایدیکم من الاسرا, ان سے کہہ دے جو تمہارے ہاتھوں میں قیدی بنا کے لائے, تمہارے ہاتھوں, تمہارے سپرد کیے گئے ہیں, فی ایدیکم, تمہارے ہاتھوں میں ہیں, تمہارے قبضہ قدرت میں ہیں, ان یعلم اللہ فی قلوبکم خیرا یؤتکم خیرا مما اخذ منکم, اگر اللہ تعالیٰ تمہارے دلوں میں کوئی اچھی بات دیکھے گا, بھلائی کی بات پائے گا, تو تمہیں اس سے بہت بہتر دے دے گا جو تم سے لیا گیا ہے, یغفر لکم, اور تمہاری بخشش بھی فرمائے گا. اس آیت سے پتہ چلتا ہے کہ اللہ کے منشاء کے مطابق اس کی اجازت سے جنگی قیدیوں سے فدیہ لے کر ان کو چھوڑنے کا جواز موجود تھا, اور ورنہ یہ آیت کوئی معنی نہ رکھتی. مراد یہ ہے کہ جنگی قیدیوں کو تم چھوڑو گے, اور جب چھوڑو گے تو ان سے فدیہ لینا ہے, جنگی تاوان وصول کرنا ہے, اور وہ ایسا تاوان ہوگا جو ان کے دلوں پر بوجھ بھی بنے گا. تو ان کی دلداری کی خاطر اس بوجھ کو کم کرنے کے لیے ملائمت سے ان کو سمجھانا کہ یہ جو تم سے لیا جا رہا ہے اللہ رازق ہے, اور اگر تم نے صحیح طریقے اختیار کیا اور آزاد ہونے کے بعد شرارتیں نہ کیں تو اللہ کا وعدہ ہے وہ تمہیں یہ عطا کر دے گا, جو کچھ تم سے لیا گیا ہے تمہیں یہ اس سے بلکہ اس سے بہتر عطا کر دے گا. یہ بھی عجیب پیشگوئی ہے جو اس دوران کی جا رہی ہے, اور کامل اللہ پر کامل ایمان کا تقاضا ہے کہ ایسی باتیں ہوں, اور جو اللہ پر کامل ایمان رکھتا ہے وہ اس کی طرف غلط باتیں منسوب کر ہی نہیں سکتا, اور کامل ایمان نہ ہو تو یہ باتیں ذہن میں آ ہی نہیں سکتی. اس لیے یہ بہت ایک دلچسپ بات ہے, اس قسم کی باتیں قرآن کریم میں لکھی ہوئی ہیں جو آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی کامل ایمان پر روشنی ڈالتی ہیں, اور ساتھ ہی یہ ثابت کرتی ہیں کہ اگر ایسا کامل ایمان والا شخص ہے جو یہ باتیں سوچ رہا ہے اور کافروں سے بھی یہ وعدے کر رہا ہے تو وہ اس کی طرف غلط باتیں کیسے منسوب کر سکتا ہے جس پر کامل ایمان ہے. تو لازماً اللہ تعالیٰ ہی نے یہ تعلیم نازل فرمائی ہے, ورنہ جنگ کے دوران اس قسم کی باتیں کہنے کا تصور بھی انسان کے دل میں پیدا نہیں ہوتا. توان لے لیا کہ یہ کہنے کی کیا ضرورت ہے کہ تمہیں خدا دے گا اور بہت دے گا. ضرورت اس لیے پیش آئی کہ آئندہ ان کو پھر جنگ کی تحریض کی جانی تھی, اور ان کی دنیا کی خوشحالی اس بات سے مشروط کی گئی ہے کہ اب تو تم سے توان لے لیا گیا, یاد رکھنا اگر تم نے رد عمل کے طور پہ کسی انتقامی کاروائی کا خیال دل میں اب تم رد عمل کے طور پر کسی انتقامی کاروائی کا خیال دل میں لائے تو تمہیں وہ فائدے نہیں پہنچیں گے جو خدا وعدہ کرتا ہے کہ اگر تم نے اپنی اصلاح کی تو تمہیں مالی دنیا کے فائدے بھی پہنچ جائیں گے اور تمہارے سارے نقصان پورے ہو جائیں گے. اور یہ جو مضمون ہے اس پہلو سے آیا تاریخ نے یہ ساری باتیں محفوظ رکھی ہیں کہ نہیں, یہ دیکھنے والی باتیں ہیں, مگر ہے بہت دلچسپ مضمون جس میں تحقیق ہونی چاہیے کہ وہ جنگی قیدی جنہوں نے واپس جا کر اپنے طرز عمل میں تبدیلی پیدا کی, اور ان میں سے بہت سے ایسے تھے جنہوں نے جو ایمان لے آئے, ان کے مالی حالات پر کیا اثر پڑا ہے, اور وہ جنہوں نے شرارتیں جاری رکھی ان کا کیا حال تھا. تو ایک بہت بڑا دلچسپ تحقیق کا مضمون کھل جاتا ہے یہاں, اور ان سب باتوں میں ہمیں پیروی کرنی چاہیے. احمدیوں کا فرض ہے کہ قرآن کی تائید میں جہاں جہاں دروازے کھڑکیاں کھلتی ہوئی دکھائی دیں وہاں داخل ہوں اور پوری جستجو کریں, مگر اس جستجو کے لیے وقت بھی ہونا چاہیے, اور ہمارا وقت سر دست ختم ہے. السلام علیکم.